यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म शोभा भट्टराई। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्रीबाट झापा स्थित कमल खोलाको पक्की पुल उद्घाटन। आजै चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्नुहुँदै नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा सर्वोच्च अदालतमा उपस्थित भई अपहेलना मुद्दाको लिखित जवाब पेश। चीनसँगको केरुङ नाका भोलिदेखि पुनः सञ्चालन हुने र कोरोना विरूद्धको जोनसन एण्ड जोनसन कम्पनीद्वारा उत्पादित खोपलाई अमेरिकाको औषधि नियामक निकायको स्वीकृति। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको कमल गाउँपालिका वडा नम्बर 2 स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गर्नुभएको छ। गाउँपालिकाको क्याम्पा बजारबाट शिव शताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाई 170 मिटर र चौडाई 11 मिटर छ। विक्रमसम्म 2072 साल 6 गते ठेक्का सम्झौता भएको सो पुल हालै निर्माण सम्पन्न भएको हो। झापाका चार पुलको उद्घाटनपछि प्रधानमन्त्री ओलीले चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले बताउनुभयो। प्रधानमन्त्री ओलीले आजै मदन भण्डारी लोकमार्गमा निर्माण हुने 31 पुलको एकैचोटि शिलान्यास गर्ने कार्यक्रम रहेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सर्वोच्च अदालतमा उपस्थित भएर अपहेलना मुद्दाको लिखित जवाब पेश गर्नुभएको छ। सर्वोच्चमा लिखित जवाब पेश गर्नुहुँदै अध्यक्ष प्रचण्डले स्वतन्त्र सक्षम न्यायपालिकालाई प्रभाव पर्ने र पार्ने कुरा आफूबाट हुनै नसक्ने बताउनु भएको छ। अध्यक्ष प्रचण्डले जवाफमा आफूले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभई कार्यकारिणीको बदनियत र संविधान विरूद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको भन्दै यसबाट अदालतको अपहेलना हुन नसक्ने बताउनुभयो। विघटन विरूद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै अध्यक्ष प्रचण्ड विरूद्ध दायर भएको रिटमा न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले 7 दिनभित्र आफै उपस्थित भएर लिखित जवाब पेश गर्न आदेश दिएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्व सांसद डाक्टर शंकर प्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। कांग्रेस झापाका नेता उप्रेतीको गैराती 88 वर्षको उमेरमा काठमाडौँमा निधन भएको हो। नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएका स्वर्गीय उप्रेतीले चिकित्सकका रूपमा नागरिकको सेवा गर्नुभएको थियो। सभापति देउवाले आज शोक विज्ञप्ति मार्फत उहाँको निधनबाट आफूले एक पुरानो साथी, पार्टीले एक निष्ठावान अग्रज र समाजले अथक समाज सेवी गुमाएको बताउनु भएको छ। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ भोलिदेखि पुनः सञ्चालन हुने भएको छ। चीनमा वसन्त उत्सव समाप्त भएसँगै लोसारदेखि बन्द रहेको केरुङ नाका पुनः खुल्न लागेको हो। सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणाम स्वरूप उक्त नाका पुनः सञ्चालनमा आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो। प्युठानमा एक सुत्केरीको मृत्यु भएको छ। झिमरुङ गाउँपालिका साथ तुसाराकी 24 वर्षीय अनिसा एमसीको उपचारका लागि बुटोल लैजाने क्रममा आज बिहान बाटोमै मृत्यु भएको प्युठान अस्पतालका निमित्त प्रमुख खिम पार्थेले जानकारी दिनुभयो। गत बिहिबार शल्यक्रिया गरिएकी ती महिलाको स्वास्थ्यमा थप समस्या आएपछि हिजो साँझ पुनः शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि पनि समस्या बढ्दै गएपछि आज बिहान 2 बजे बुटोल पठाइए पनि भालुवाङ पुग्दा उनको मृत्यु भएको प्रमुख पार्थेले बताउनुभयो। तनहुँमा गैराती भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका 2 बुल्दी पुल नजिक भएको दुर्घटनामा ब्यास 2 माले बगरका 22 वर्षे विवेक थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दमौलीबाट घाँसीकुवा जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको बताइएको छ। पर्वतको फलेवास नगरपालिकाले दिगो आमदानीको स्रोत नभएका दलित तथा अति विपन्न नागरिकका लागि नागरिक पेन्सन कार्यक्रम सञ्चालनमा ल्याएको छ। नगरपालिका र लाभग्राहीले मासिक 5-5 सय रूपियाँ जम्मा गर्ने गरी नागरिक लगानी कोषसँगको सहकार्यमा नागरिक पेन्सन कार्यक्रम शुरू भएपछि लाभग्राहीहरू उत्साही भएका छन्। पर्वतबाट संवाददाता रोशन तिवारीको यो रिपोर्ट।
फालेवास नगरपालिका 5 अर्मनाकी राधिका सापकोटाको परिवार खेती किसानी गरेर जीविका चलाउँछ। घरमा जागिर गर्ने, नोकरी गर्ने वा दिगो आमदानी गर्ने कोही पनि छैनन्। नगरपालिकाले नागरिक नागरिक पेन्सन योजना ल्याएपछि राधिकालाई बुढेसकालमा पेन्सन पाउने आशाले मन ढुक्क छ।
दुःख सुख अब अहिले त खाइएकै छ, पछि छोरा बुहारीको पालामा हामीलाई सुविधा होला।
खानी गाउँकै किसान विश्वकर्मा डकर्मी काम गर्नुहुन्छ। दिनभरि काम गरेर आउने आमदानी बिहान साँझको छाक टार्दै सकिन्छ। पाखुरा चल्ने बेलासम्म उहाँको गुजारा चले पनि त्यसपछिको अवस्था दयनीय हुने उहाँलाई चिन्ता थियो। नगरपालिकाले पेन्सन योजना ल्याएकोमा विश्वकर्मालाई खुसी लागेको छ।
500 जम्मा गरेदेखि 60 वर्षको उमेरमा हामी दिन्छौँ, यसरी जम्मा गरौँ भनेर हामीले जम्मा गरियो। 60 वर्ष उमेर काम गर्न सकिन्न, आफूलाई पनि हुन्छ, छोरा छोरीलाई पनि केही होला, गर्न सकिएला भन्ने किसिमले जम्मा गरेको।
पेन्सन योजनामा अति विपन्न परिवार, श्रम गरेर खाने वर्ग, अति विपन्न दलित, कम आय भएका महिलाहरू सहभागी हुन पाउँछन्। तर सरकारी जागिर खाएका र वैदेशिक रोजगारीमा परिवारका सदस्य भएका परिवार समावेश हुन पाउँदैनन्। नगरपालिकाले नागरिक लगानी कोषसँग सहकार्य गरी श्रमिक कल्याणकारी कोष स्थापना गरेको हो। कोषमा लाभग्राहीले मासिक 500 रुपियाँ जम्मा गर्नुपर्छ भने नगरपालिकाले 500 रुपियाँ जम्मा गरिदिन्छ। यो रकमबाटै 60 वर्ष उमेर पुगेपछि पेन्सन वितरण शुरू गर्ने योजना छ। अलेवास नगरपालिकाको नागरिक पेन्सन कार्यक्रमका प्रमुख रमेश शर्मा पौडेल,
अहिले 655 जना संगठित क्षेत्रका श्रमिक मजदुरहरू श्रमिक कल्याणकारी कोषमा आबद्ध हुनुहुन्छ। यसै आर्थिक वर्षमा हामीले 800 जना श्रमिकहरू संलग्न गर्ने कार्यक्रम रहेको छ। करिब 1200 श्रमिक मजदुरहरू श्रमिक कल्याणकारी कोषमा आबद्ध गर्ने नगरपालिकाको लक्ष्य नीति रहेको छ।
यो कार्यक्रम कार्यान्वयन गर्दा नगरपालिकालाई वार्षिक करिब 48 लाख रुपियाँको दायित्व वहन गर्नुपर्ने देखिएको छ। नगरपालिकाभित्रका असंगठित श्रमिकहरूलाई कोषमा आबद्ध गराई उनीहरूको सामाजिक सुरक्षा, जीवनस्तर सहजीकरण गर्दै सहारा विहीन नहुन् भन्ने उद्देश्यले कोष सञ्चालन गरिएको नगर प्रमुख पदम पानी शर्माले बताउनुभयो।
विस्तारै बढ्दै पनि जान्छ र जति बढी वर्ष हुन्छ त्यति नै बढी यसले पेन्सन पाउने स्थिति बन्छ र 60 वर्ष पुगेपछि स्वाभाविक रूपमा काम गर्न अशक्त पनि हुने, नसक्ने पनि हुने। त्यो हुँदाखेरि 60 वर्ष पुगेपछि मजदुरहरूलाई पेन्सनको चाहिँ सुरक्षित गराएका छौँ।
फालेवास नगरपालिकाले नागरिक पेन्सन योजना कार्यक्रम शुरू गरेपछि गरिब तथा विपन्न नागरिक खुसी भएका छन्। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 मेगाहर्जका साथसाथै ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। कोविड 19 को संक्रमणबाट विदेशमा यो साता थप 3 जना नेपालीको मृत्यु भएको छ। गैर आवासीय नेपाली संघका अनुसार यो साता UAEमा 2 जना र पोर्चुगलमा 1 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। यो सहित 21 देशमा कोरोना संक्रमणले हालसम्म मृत्यु हुने नेपालीको संख्या 339 जना पुगेको छ। यसैबीच लामो परीक्षणपछि ल्याइएको कोविड 19 विरूद्धको खोप सुरक्षित रहेकाले सबैले खोप लगाउनुपर्ने स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन FDAले जोनसन एण्ड जोनसनको एकमात्र लगाई प्रभावकारी हुने खोपलाई स्वीकृति प्रदान गरेको छ। उक्त खोप फाइजर र मोडर्नाको खोपभन्दा सस्तो र सामान्य चिसो तापक्रममा पनि राख्न सकिने बताइएको छ। परीक्षणहरूमा गम्भीर प्रकृतिका रोगहरूबाट बचाउने भनिए पनि सो खोप समग्रमा 66% प्रभावकारी रहेको पाइएको छ। खोपको उत्पादन बेल्जियमको औषधि उत्पादक कम्पनी जानसेनले गरेको हो। कम्पनीले जून महिनाको अन्त्य समयमा अमेरिकालाई 1 अर्ब खोपको मात्रा उपलब्ध गराउने सहमति गरिसकेको छ। अमेरिकाका सर्वसाधारणमा उक्त खोपको पहिलो मात्रा अर्को हप्ताको शुरूमा उपलब्ध हुने बताइएको छ। बेलायत, युरोपेली संघ र क्यानाडामा समेत खोपको माग गरिएको छ भने कोभ्याक्स कार्यक्रम अन्तर्गत गरीब राष्ट्रहरूलाई उपलब्ध गराउने हिसाबले 5 अर्ब खोपको मात्रा माग गरिएको जनाइएको छ। कोरोना संक्रमितको संख्या फेरि वृद्धि हुन थालेपछि न्यूजील्याण्डको प्रमुख शहर अकल्याण्डमा पुनः लकडाउन घोषणा गरिएको छ। न्यूजील्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डनले कोरोना भाइरसका संक्रमितहरू बढ़न थालेपछि एक हप्ताका लागि फेरि लकडाउन गर्नु परेको बताउनुभयो। प्रधानमन्त्री आर्डनले अकल्याण्डमा लकडाउन गरिएको र न्यूजील्याण्डका बाँकी शहरमा सार्वजनिक समारोह आदिलाई सीमित गर्ने योजना रहेको बताउनुभयो। न्यूजील्याण्डमा यस अघि नै 2 पटक कोरोना मुक्त भएको घोषणा गरिएको थियो। संयुक्त राष्ट्र संघका लागि म्यानमारका राजदूतलाई फिर्ता बोलाइएको त्यहाँका सैनिक शासकहरूले बताएका छन्। त्यहाँको सैनिक शासन हटाउन सहयोग आह्वान गरेको एक दिनपछि राजदूत क्याब मोई तुनलाई पदबाट हटाइएको बताइएको छ। एक भावुक वक्तव्यमा राजदूत तुनले सैनिक सरकारले प्रजातान्त्रिक रूपमा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण नगरेसम्म कसैले पनि सैन्य सरकारलाई सहयोग नगर्न आह्वान गर्नुभएको थियो।
शनिबार पनि सैनिक कुको विरोधमा उत्रेका नागरिकहरूमाथि दमन गरिनुका साथै दर्जनौं प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको र एक महिलालाई गोली हानिएको बीबीसीले जनाएको छ। प्रजातन्त्रवादी नेत्री आङ सान सुची सहित उच्च सरकारी अधिकारीहरूलाई बन्धक बनाई फेब्रुअरीमा सैनिक सरकारले सत्ता हातमा लिए म्यानमारमा दिनौं जसो विरोध प्रदर्शन भइरहेका छन्। र दक्षिण भारतमा अवैधानिक रूपमा भाले जुदाई खेल खेलाउन भालेको खुट्टामा बाँधिएको छुराले काटिएर आफ्नै मालिकको मृत्यु भएको छ। उक्त भाले कुखुरा भाग्न खोज्दा आफ्नै मालिकको कम्मरमुनि गम्भीर चोट लागि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उच्च रक्तस्राव भई उनको बाटोमै मृत्यु भएको बताइएको छ। तेलंगना राज्यको लो युनुट गाउँमा केही दिन अघि भएको घटनामा संलग्न 15 जनाको प्रहरीले खोजी कार्य जारी राखेको बताइएको छ। उक्त कुखुरालाई पोल्ट्री फार्ममा लैजानु अघि प्रहरी कार्यले लगिएको र प्रमाण स्वरूप अदालत समेत लगिने बताइएको छ। सन् 1960 भारतमा भाले जुदाई खेललाई अवैधानिक गरिए पनि तेलंगना लगायतका दुर्गम क्षेत्रहरूमा भने हिन्दू पर्व संक्रान्ति आसपासमा उक्त खेल अझै प्रचलनमा रहेको छ। भाले जुदाईको क्रममा भारतमा आफ्नै मालिकको मृत्यु भएको यो पहिलो घटना भने होइन। गत वर्ष पनि आन्ध्र प्रदेशमा नगरामा छुरा बाँधिएको कुखुराले घाँटीमा हिर्काउँदा एकजना मालिकको मृत्यु भएको थियो। समाचारको अन्तमा पुनः एक पटक प्रमुख समाचार। प्रधानमन्त्रीबाट झापा स्थित कमल खोलाको पक्की पुल उद्घाटन। आज चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्नुहुँदै नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा सर्वोच्च अदालतमा उपस्थित भई अपहेलना मुद्दाको लिखित जवाब पेश। चीनसँगको केरुङ नाका भोलिदेखि पुनः सञ्चालन हुने र कोरोना विरूद्धको जोनसन एण्ड जोनसन कम्पनीद्वारा उत्पादित खोपलाई अमेरिकाको औषधि नियामक निकायको स्वीकृति। अहिले सुन्दिनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। अर्को हाम्रो समाचार अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।